कल हमने ये जो चैप्टर पढ़ा इस्तदराज का, इस्तदराज के हवाले से, मौजज़े के हवाले से, करामत के हवाले से कुछ बातें हमने मुतालिया की। ये अगला लेक्चर जो है ये भी उसी के हवाले से है। तो लेक्चर नंबर 19, पेज नंबर है 153। ये आज हम इंशाल्लाह इसका मुतालिया करते हैं, ताकि जो कुछ बातें वहाँ पे रह गई हैं, वजाहत नहीं हो सकी उनकी, वो इसमें हजूर मुर्शिद करीम ने वाज़े कर दी। औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। तर्ज़े फ़िक्र में अगर रूहानी अलूम का गलबा है और इंसानी शऊर इल्मे नबुव्वत के ज़ेरे असर कोई अमल करता है और उस अमल के नतीजे में कोई खर्क आदत सादर होती है तो उसे करामत कहते हैं। और अगर यही खर्क आदत किसी नबी से सरजद होती है तो इसका नाम मौजज़ा है। लेकिन अगर यही खर्क आदत किसी ऐसे इंसान से सादर होती है जिस इंसान के शऊर में रहमानी अलूम का गलबा नहीं है, तर्ज़े फ़िक्र में शकूक व शुबहात और वसवसों की दुनिया आबाद है, तो इसका नाम जादू है। ये है जादू। ये जादू सहर जो है वो सारे का सारा ये है। फ़र्क भी इसमें बता दिया कि मौजज़ा क्या होता है, करामत क्या होती है, और इस्तदराज क्या होता है, यह जादू क्या होता है। इसी का एक नाम तिलिस्म भी है और एक नाम सहर भी है। हज़रत मूसा अलैहिस्सलाम के किस्से में अल्लाह ताला ने इस बात को वजाहत के साथ बयान किया है कि फिरौन का दरबार लगा हुआ है। एक तरफ फिरौन के परवरदा काहन और नजूमी खड़े हैं, दूसरी तरफ एक फर्द वाहिद अल्लाह का पयाम्बर हज़रत मूसा अलैहिस्सलाम खड़े हैं। जादूगर रस्सियां और बांस फेंकते हैं तो खर्के आदत का जहूर होता है। रस्सियां, सांप और बांस अजदहे बन जाते हैं। और जब मूसा अलैहिस्सलाम अपना आसा फेंकते हैं तो ये आसा एक बड़ा अजदहा बनकर फिरौन के दरबार में दौड़ते हुए बेशुमार सांपों और अजदहों को निगल जाता है। ये लफ्ज निगल जाता है, इसे गौर से समझें। काम तो बजाहिर दोनों ने एक किया है, उन्होंने भी सांप बना दिए अपनी रस्सियों से, अपने डंडों से, और हजरत मूसा ने भी गिरा दिया। लेकिन फर्क देखिए अब कि फिरौन के दरबार में मौजूद तमाम काहिन और जादूगर जब अपने फन का मुजाहरा करते हैं तो उनके पेशे नजर फिरौन की खुशनुदी है। और इस फन के मुजाहरे में दुनियावी लालच और फिरौन से कुर्बत का एहसास है। इसके बरक्स मूसा अलैहिस्सलाम ने जब मौजज़ा दिखाया तो उनके जहन में अल्लाह ताला की खुशनुदी है। उनके जहन में ये बात नहीं थी कि मैं बहुत बड़ा फनकार हूं, उन्हें इनाम का लालच भी नहीं था। एक फर्दे वाहिद बहुत बड़े दरबार में सैकड़ों जादूगरों के सामने जा खड़ा होता है, उसके जहन में सिर्फ ये बात है कि लोगों तक अल्लाह का पैगाम पहुंचाना है। गौर करें, ये है फर्क। इस वाक्य से रूहानियत और इस्तदराज का फर्क वाज़े हो जाता है। अगर खर्के आदत में दुनियावी लालच और अल्लाह से दूरी के अनासर मौजूद हैं, यानी ऐसे काम हैं, ऐसी सोचें हैं जिनकी वजह से बंदा अल्लाह से दूर है, तो वो जादू या इस्तदराज है। और अगर खर्के आदत में महज अल्लाह की खुशनुदी है तो ये मौजज़ा है या करामत है। सवाल ये है कि इस्तदराज जिसका नाम हम तखरीब के अलावा कुछ नहीं रख सकते, ये कैसे वजूद में आया? अब ये इस्तदराज और तखरीब का लफ्ज जरा गौर करें, इस्तदराज में तखरीब होती है, उसमें तामीर नहीं होती। अब ये कैसे वजूद में आया? आप जानते हैं कि कायनात की असल, यानी आप ये पूरा उसका मैकेनिज्म, उसकी पूरी साइंस, उसकी पूरी केमिस्ट्री बताने लगे कि ये होता कैसे है? कि कायनात की असल तजल्ली है, ये बात हम पिछले लेक्चर्स में पढ़ चुके हैं। हजूर मुर्शिद करीम ने इस बात को बहुत वजाहत से, बड़ी शरह बिस्त के साथ वाजे किया कि अल्लाह की एक ज़ात है, ज़ात की सिफात हैं, सिफात की तजल्लियात हैं, वो तजल्लियात मरहला वार नीचे उतर कर कायनात का रूप धारती हैं। तो फरमा रहे हैं कि आप जानते हैं कि कायनात की असल तजल्ली है, यानी कायनात की असास, उसकी बेस जो है, उसकी असल जो है वो तजल्ली है। तो कायनात की शुरुआत तजल्ली से होती है और तजल्ली कायनात के हर जर्रे में गश्त करती रहती है और इस तरह गर्दिश करती है कि शय के महदूद तरीन मरकज से भी गुजरती है। शय के महदूद तरीन मरकज या खौल से मुराद ये है कि कायनात में जितनी तखलीकात हैं, कायनात में जितने अनासर हैं, उन अनासर में जितने जर्रात हैं, हर जर्रे में अल्लाह की तजल्ली गश्त कर रही है। ये महदूद तरीन मरकज या खौल से मुराद है जिसम। अल्लाह हो नूरु समावाते वल अर्द, ये जुमला जो है ये इसी तरफ इशारा कर रहा है कि कायनात के हर जर्रे में अल्लाह की तजल्ली गश्त कर रही है, हर जर्रे में। अब कायनात के हर जर्रे में मुस्तकिल और मतवातर हरकत हो रही है। ये जो कायनात के हर जर्रे में मुस्तकिल और फिर एक मतवातर यानी लगातार हरकत हो रही है, वो तजल्ली की वजह से। अगर हरकत यानी इस तजल्ली की हरकत को कायनात के जर्रात से गुजरते वक्त कोई नापसंदीदा अमल पेश आ जाए तो उसके अंदर एक तूफानी कैफियत पैदा हो जाती है, यानी हरकत में अदम तवाजन पैदा हो जाता है, वो तवाजन कम हो जाता है। अदम तवाजन से मुय्यन मिकदारों में तगैयर वाक़या होने लगता है। यहाँ पे लफ्ज़ तहैयर लिखा हुआ है, मुय्यन मिकदारों में तगैयर वाक़या होने लगता है। जो मिकदारें हैं उनमें तब्दीली आने लगती है। जब तजल्ली इश्ताल में आती है, जलाल में आती है, तूफानी कैफियत उसमें तलातम पैदा हो जाता है, तो मिकदारें जो हैं वो हरकत के चोट नहीं बर्दाश्त कर सकती, उनमें तगैयर पैदा हो जाता है। क्योंकि अल्लाह ताला के निज़ाम बनाए हुए निज़ाम में तगैयर वाक़या हो रहा है, तो तगैयर के ज़ेरे असर कोई ना कोई तखरीबी असर मुरतब हो जाता है। अब इस तगैयर से क्या होता है, क्योंकि ये मिकदारों में तगैयर चेंज वाक़या होता है, लिहाजा ज़ाहिर है कि कोई मिकदारें तामीर का सबब बनती हैं और वही मिकदारें ज़रा सी ज़्यादा हो जाएं तो वो तखरीब का सबब बन जाती हैं। तो इसलिए फरमा रहे हैं कि इस तगैयर की वजह से कोई ना कोई तखरीबी असर मुरतब होता है। अब इसकी एक मिसाल सुन लें। अब एक बीज में से जब पौधा बाहर निकल रहा है बिल्कुल इनिशियल स्टेज पे, अब आप उस पर एक गिलास पानी एक दो फुट की बुलंदी से गिराएं, तो पानी की चोट जो है वो पौधे को तोड़ के रख देगी। अब है तो पानी जो कि उसके लिए ज़रूरी है, लेकिन उसी की मिकदार में, उसकी रफ्तार में, उसकी ताकत में इजाफा होने से वो पौधे के लिए तखरीब का बाइस बन गया। तो इसी तरह جب یہ تجلی انسان کے اندر سے گزر رہی ہو اور اس کے اندر توازن عدم توازن پیدا ہو جائے، کوئی ایسا ناپسندیدہ عمل آ جائے جو تجلی کے لیے قابل قبول نہیں ہے، تو تجلی اشتعال میں آ جاتی ہے، یہ قانون ہے. تو اب انسانی جسم کے اندر خون دور کرتا رہتا ہے اور فکر اور ہمارے خیالات کا اثر، براہ راست اثر خون کے اس بہاؤ پہ پڑتا ہے اور اس کے نتیجے میں انسانی جسم پہ پڑتا ہے. خیالات میں اگر کثافت اور بیزاری ہے، کثافت کثیف جذبات ہے اور بیزاری ہے، تو خون میں اس کا اثر مرتب ہوتا ہے. اب ایک آدمی سڑی ہوئی غذائیں استعمال کرتا ہے، یا ایک آدمی ایسے خیالات میں زندگی گزارتا ہے جو خیالات خود اس کے اپنے ضمیر کو ملامت کرتے ہیں، یعنی کہ ان خیالات کی وجہ سے خود اس کا اپنا ضمیر اس کو ملامت کرتا رہتا ہے، تو اس حال میں شعوری واردات و کیفیات کی وجہ سے جسم انسانی ضرور متاثر ہوتا ہے. جب ضمیر کی اندر ملامت چل رہی ہو اور ہم اپنے خیالات سے باز نہ آ رہے ہوں، تو کیا ہوتا ہے کہ ہماری پھر شعوری واردات اور کیفیات جو ہیں اور پورا جسمانی نظام بھی متاثر ہوتا ہے. اسی وجہ سے اکثریت بیمار رہتی ہے. اب تجلی میں اگر وسوسے شامل کر دیے جائیں تو اس کی قوتیں خیر کے برعکس تخریب میں کام کرنے لگتی ہیں. مثال میں نے دی نا پانی کی، وہی پانی ذرا سی مقدار یا اس کا بہاؤ کی رفتار تیز ہو جائے تو وہ خیر کے بجائے تخریب بن جاتا ہے. یہ عالم ہوتا ہے اس تجلی کے ساتھ جب ہمارے خیالات کثیف ہوں یا ان میں کوئی ایسی چیزیں ہوں جس کی وجہ سے وہ ضمیر ملامت کر رہا ہو. اب یہ اس کا استعمال دیکھیے لوگ کتنے سیانے ہیں، وہ کیسے کرتے ہیں. یہ سادھو جب جسم پر راکھ مل کر جسم کے مسامات بند کر لیتا ہے، سادھو لوگ جسم پہ، آپ نے دیکھا ہوگا تصویروں میں تو ضرور دیکھا ہوگا کہ وہ جسم پہ، خاص طور پہ یہ ہندو سادھو جو ہوتے ہیں، یہ بدھسٹ جو ہوتے ہیں، ان میں اکثر لوگ اپنے بدن پہ راکھ مل کے جسم کے مسامات کو بند کر لیتے ہیں. اب اس سے کیا ہوتا ہے، جلدی مسامات بند ہونے سے جسم کے اندر دور کرنے والی لطیف روشنیاں کثیف ہو کر رقیق بن جاتی ہیں. اب یہ لفظ دیکھیں ذرا، کہ ان میں لطیف روشنیوں میں کثافت پیدا ہو جاتی ہے اور وہ رقیق، رقیق کہتے ہیں بہنے والی چیز کو، وہ نزول کے بجائے وہ بہاؤ کی شکل اختیار کر لیتی ہیں. اور یہی پھر کثیف روشنیاں اور یہی تعفن سڑاند ایک جسم سے منتقل ہو کر دوسرے جسم میں بہنے لگتا ہے. اب یہ اس کی رکاکت سمجھ آ رہی ہے کہ وہ باقاعدہ فلو کرنے لگتا ہے، وہ سائڈوں پہ سپل کرتا ہے، سپل اوور، یعنی جیسے ایک برج بناتے ہیں نا یہ ڈیم، تو ڈیم کے اوپر ایک سطح ہوتی ہے جس کو سپل اوور کہتے ہیں، یعنی جب ڈیم بھر جاتا ہے تو اس کے اوپر سے وہ چیزیں پانی گزرنے لگتا ہے، تو اس کو سپل اوور کہتے ہیں. تو اس طرح سے جب تجلی اشتعال میں آ جاتی ہے تو وہ سپل اوور کرتی ہے، تو اس کو کہا کہ وہ رقیق ہو کر بہنے لگتی ہے، تو وہ ایک جسم سے دوسرے جسم کو اثر کرتی ہے. اب کیا ہوتا ہے کہ وہ دوسرا جسم اس کے لیے آمادہ نہیں ہے، تو کیا ہوتا ہے وہاں پہ، وہاں یہ کثیف روشنیاں اپنی تاثیر پیدا کر کے تخریبی سرگرمیاں، جس کو استدراج کہتے ہیں، تخریبی سرگرمیوں میں عمل کرنے لگتی ہیں. اب یہاں پہ ایک اور بڑا انکشاف سن لیں، ہر مذہب میں عبادت کے لیے غسل یا وضو کا اہتمام کیا جاتا ہے. اب غور طلب بات یہ ہے کہ عبادت کا تعلق جسمانی اعضاء سے نہیں ہے، عبادت کا تعلق ذہن سے ہے. اور جب عبادت کا تعلق ذہن سے ہے تو غسل اور وضو کیوں ضروری ہے؟ یہاں سائن آف انٹروگیشن ہونا چاہیے. تو وجہ بتا رہے ہیں آگے کہ عبادت کرنے سے پہلے غسل یا وضو اس لیے ضروری ہے کہ وضو کرنے سے ہماری طرز فکر میں پاکیزگی پیدا ہوتی ہے، اس پاکیزگی سے طبیعت شگفتہ ہو جاتی ہے، اور شگفتگی کی وجہ سے عبادت میں انہماک پیدا ہو سکتا ہے. یعنی یہ جب ہم وضو کرتے ہیں تو یہ جو کثیف روشنیاں یہ ارتھ ہو جاتی ہیں، یہ ہے اس کی اصل سائنس وضو اور غسل کی. اب یہاں پہ ایک قانون سماعت فرما لیجئے، کشش کا قانون. اب یہ تجلی کی پورا میکانزم سمجھا رہے ہیں حضور، کہ تجلی نے جب نزول کیا تو نور میں جلوہ گر ہوئی، یعنی نور بن گئی، اور نور تنزل کر کے روشنی یا مظہر بن گیا. یہ سلسلہ ازل سے ابد تک جاری ہے. نو کا اجتماعی پروگرام جس نقطے پر مرکوز ہے اس نقطے کا نام شخص اکبر ہے. سر روح اکبر پھر شخص اکبر. تو یہ شخص اکبر اصل میں نو کا اجتماعی پروگرام ہے. جب یہ اجتماعی پروگرام نوعی شکل میں الگ الگ متحرک ہوتا ہے تو اس کا نام شخص اصغر ہے. یعنی ہر نو کا بابا آدم جو ہے وہ شخص اصغر کہلا رہا ہے. پھر ہر نو اپنی معین مقداروں کے ساتھ پیدا ہوتی ہے، یعنی ہر ایک کے نمبر آف جینز، نمبر آف کروموسومز، اس کے سیل یا اس کے اندر جو الیکٹران پروٹون یہ سارے معین ہیں، وہ معین مقداروں کے ساتھ پیدا ہوتی ہے، معین مقداروں کے ساتھ زندہ رہتی ہے، اور پھر معین مقداروں کے ساتھ فنا ہو جاتی ہے. یہ معین مقداریں اگر شخص اکبر سے متعلق ہیں تو ہر نو کی زندگی اجتماعی نقطے یعنی شخص اکبر سے وابستہ ہے، اور نو کے افراد کا تعلق شخص اصغر سے ہے. ہم نوعی اعتبار سے نو کے افراد کا مطالعہ کرتے ہیں اور نوعی زندگی میں تقاضوں کا تجزیہ کرتے ہیں. نوعی افراد اور پھر نوعی زندگی میں تقاضوں کا تجزیہ کرتے ہیں تو انکشاف ہوتا ہے کہ ہر نو میں جذبات مشترک ہیں. جذبات کیا چیز مشترک ہے؟ ہر نو میں یعنی کہ کتے میں، بلی میں، چوہے میں، مکڑی میں، مکھی میں، مچھر میں، انسان میں، گدھے میں، گھوڑے میں، کتے میں، بلی میں، ہر چیز میں، ایون درختوں اور نباتات اور جمادات میں کیا چیزیں مشترک ہیں؟ جذبات. اب آپ کی سائنس آج بڑے وہ کہتی ہے جی کہ یہ فیلنگ سے اثر لیتے ہیں پودے، انہیں میوزک سنائیں تو یہ خوش ہوتے ہیں. بھائی جذبات مشترک ہیں، یہ بات دیکھیں کیا چھوٹے سے جملے میں حضور نے فرما دی ہوئی ہے. نہ صرف جذبات مشترک ہیں، زندگی کے اعمال و اشغال اور جسمانی تقاضے مشترک ہیں. دیکھیں غور کریں، ایک نو کے سب افراد کو اعمال اور اشغال بھی یکساں ہیں اور جسمانی تقاضے بھی سب کے یکساں ہیں. غور کریں، اب تقاضوں میں یکسانیت اس بات کا ثبوت ہے کہ ساری کائنات کسی ایک نقطے میں بند ہے. یہ نہیں کہا کہ نقطے سے جڑی ہوئی ہے، کہا کہ وہ ایک نقطے میں بند ہے، کیونکہ یہ اصل میں ایک مائکرو فلم ہے جس کا ڈسپلے ہو رہا ہے. انسان فی الواقع ایک اطلاع کا مظہر ہے، اور اطلاع علم ہے، یعنی کائنات ایک علم ہے، اور یہ علم آگے چار شعوروں پر پھیلا ہوا ہے. اب وہی چار چیزیں، ان کو چار شعوروں کا نام دیا ہے کیونکہ یہ چاروں چیزیں خود باشعور ہیں اپنی اپنی سطح پہ. پہلا کائنات کا لاشعور، دوسرا کائنات کا شعور، تیسرا کائنات کا ارادہ، چوتھا کائنات کی حرکت۔ اب یہ اس کی سمری ہے، یہ چار چیزیں یا چار شعوروں کا نام یہ، یعنی کہ کائنات کی سطح پہ کوئی بندہ اگر سوچے تو پھر یہ چار چیزیں آئیں گی۔ کبھی یہ فرد کی سطح پہ یہی چار چیزیں متعارف کرائی جا رہی ہیں، کبھی کائنات کی سطح پہ، کبھی نو کی سطح پہ، کبھی خالق کائنات کے زاویہ نظر سے بتایا جا رہا ہوتا ہے۔ تو اس لیے الفاظ آگے پیچھے ہوتے رہتے ہیں۔ چار، یہ وہی چار چیزیں ہیں جن کو وہمہ خیال، تصور اور احساس کہا گیا ہے، انہی کو چار نہریں کہا گیا ہے۔ آگے کتنے نام ہیں وہ آپ اسی کے پیج نمبر شاید 19 پہ پڑھ چکے ہوئے ہیں یا دیکھ چکے ہوئے ہیں کہ کتنے نام بتائے ہیں ان کے۔ تو کائنات کا لاشعور تجلی ہے، اور کائنات کا شعور تجلی کی صفت ہے، اور تجلی کی صفت ارادہ ہے، اور ارادے میں حرکت مظہر ہے۔ دیکھیں ذرا، آپ اس جملے کو زبانی یاد کریں، اسے رٹ لیں، یہ اتنا قیمتی جملہ ہے کہ کائنات کا لاشعور تجلی ہے اور کائنات کا شعور کیا ہے؟ یہ تجلی کی صفت ہے، اور تجلی کی صفت کیا ہے؟ ارادہ، اور ارادے میں حرکت، یہ مظہر بنا رہی ہے اور اسی سے مظہر بن رہے ہیں۔ یہ ہے سارا نظام، پورا نظام، اس کے علاوہ کچھ نہیں ہے۔ اس پہ آپ جتنا غور کریں گے، جتنا تفکر کریں گے، وہ کم ہے۔ یہ چاروں شعور کائنات کی اصل ہیں۔ جب ہم گفتگو کرتے ہیں تو ہم کہتے ہیں میں نے لکھا، یا کہتے ہیں ہم نے کھانا کھایا، ہم وہاں گئے، ہم یہاں آئے۔ یہ گفتگو کا انداز اگر صحیح ہوتا تو ہم کہتے ہیں کھانا میرے منہ نے کھایا، تحریر میرے ہاتھ نے لکھی، سفر میرے پیروں نے کیا۔ رائج گفتگو کو ہم کسی بھی طرح حقیقی گفتگو نہیں کہہ سکتے۔ اندازہ کر لیجئے، یہ ہماری ساری صبح سے شام تک جو ہم آپس میں گفتگو فرماتے ہیں اس کے بارے میں ایک روحانی بندہ کیا کہہ رہا ہے کہ یہ حقیقی نہیں ہے اسلامی نقطہ نظر سے۔ اب یہاں پہ ایک بات سمجھ لیجئے، بہت ضروری بات ہے، یہ سوال اکثر پوچھا جاتا ہے۔ اسلامی نقطہ نظر سے، معاشرتی نقطہ نظر سے، برائی اور بھلائی کا خالق فی الواقع اللہ ہے، لیکن اللہ کے اوپر کسی فعل کی حدود کی ذمہ داری نہیں ڈالی جا سکتی۔ اس لیے جس طرح اللہ نے تخلیق کی ہے، اسی طرح انسان کو برائی یا بھلائی اختیار کرنے کا ارادہ بھی عطا کیا ہے۔ یہ وہ نیت، یہ وہ ارادہ جس کی وجہ سے آپ اور میں مکلف ہیں کہ ہم چاہے اچھی بات کو چنیں، چاہے بری بات کو چنیں، تاکہ اکارڈنگلی وہی مظہر بنے گا۔ اس کی آگے دیکھیں مثال کیا آ رہی ہے۔ اس کی مثال آدم کا قصہ ہے۔ اللہ تعالیٰ نے آدم کو جنت میں رکھا اور ٹائم اینڈ سپیس کی حد بندیوں سے آزاد کر دیا۔ اب جنت میں موجود شجر ممنوعہ دکھا کر اور سمجھا کر یہ بات فرمائی کہ اس درخت کے قریب نہ جانا، اللہ تعالیٰ نے ممانعت کرنے سے پہلے، منع کرنے سے پہلے آدم کو یہ اختیار دے دیا تھا کہ وہ قریب جائے یا نہ جائے۔ اب ایسی صورت میں برائی یا بھلائی سرزد ہونا یہ آدم کا ذاتی وصف ہے۔ اب آپ اندازہ کر لیجئے کہ کیا کتنے سلیس انداز میں کتنی بڑی راز کی بات بتا دی کہ آپ کسی بھی طور پہ اپنی برائی یا भलाई का अल्लाह पे जिम्मा नहीं डाल सकते, वो आपके अपनी चॉइस है और आपका अपना इरादा है। अब ये इल्म इस हकीकत की निशानदेही करता है कि कोई चीज कायनात में कोई चीज अल्लाह से बाहर नहीं है, सारी कायनात अल्लाह ताला के इल्म का एक रिकॉर्ड है। अब इस रिकॉर्ड को पढ़ लेना, यानी उस रिकॉर्ड को पढ़ना, इस काबिल होना, इस रिकॉर्ड से वाकियत हासिल करना, यही अल्लाह की मार्फत है। अल्लाह की मार्फत इसी तरह कदीम है जिस तरह अल्लाह खुद कदीम है, जिस तरह अल्लाह की मौजूदगी हमेशा से है और हमेशा रहेगी, उसी तरह अल्लाह की सिफत कायम है और कायम रहेगी। अल्लाह की एक सिफत अल्लाह का इल्म है। अब इल्म क्या? अल्लाह की एक सिफत है, और अल्लाह की सिफत इरादा करके हरकत बन जाती है तो अल्लाह ताला का हुक्म बन जाती है। जब अल्लाह की कोई सिफत इरादा के दर्जे पर आकर हरकत बनती है तो असल में वो अल्लाह का हुक्म बन गई। अब अल्लाह की सिफत इल्म को, अल्लाह की सिफत इल्म को इल्मुल कलम और अल्लाह की सिफत हुक्म को लोहे महफूज कहते हैं। इससे ज्यादा आसान नहीं किया जा सकता जिस तरीके से हजूर मुर्शिद करीम ने बता दिया कि अल्लाह की सिफत इल्म को इल्मुल कलम और अल्लाह की सिफत हुक्म को, यानी इरादे में हरकत हुई तो चीज मजहर बनने लगी, तो वो मुजाहरा जो है वो होने से पहले सिफत हुक्म कहलाएगा, उसे लोहे महफूज कहते हैं। अब ये दो रिकॉर्ड हो गए। अब ये दोनों रिकॉर्ड इस बात की निशानदेही करते हैं कि इस कायनात की इब्तदा और कायनात की इंतहा दोनों गैब के ऊपर कायम है। अब तमाम अहकामात खदो खाल के साथ आलम गैब में मौजूद हैं और ये अहकामात अल्लाह ताला की मशीयत, अल्लाह ताला की सिफत और अल्लाह ताला के इरादे के मुताबिक मादी दुनिया में नाजिल होते रहते हैं। ये अहकामात अल्लाह ताला की मशीयत, यानी वो चाहता कैसे, अल्लाह ताला की सिफत यानी उसकी सिफात कौन कौन सी दरकार है, और फिर अल्लाह ताला के इरादे के मुताबिक मादी दुनिया में नाजल होते रहते हैं। इन चार शऊरों को चार नहरें भी कहते हैं, और इन चार नहरों के मुकामात ये हैं। क्या? कि नहर तस्वीद की हदूद को आलम लाहूत कहते हैं। आलम लाहूत, ला मैंने नहीं, हूत होने से है, होवत। नहर तजरीद की हदूद आलम जबरूत है। तजरीद जर्द, मुजर्रद होना, अकेला होना, यानी अभी उसमें खदो खाल नहीं पैदा होते, वो मुजर्रद हालत में होती है तस्वीर जो होती है, उसमें नक्शो निगार नहीं होते, उसमें बहुत सारी चीजें नहीं होती, तो वो नहरे तजरीद कहलाती है, उसकी हदूद को आलम जबरूत कहते हैं। फिर इसी तरह नहरे तशहीद, नहरे तशहीद क्या, इसकी हदूद आलम मलाकूत कहलाती है, और नहरे तशहीद मुशाहिदे से है, जहां चीजें नजर आना शुरू हो जाएं। और फिर नहरे तजहीर की हदूद आलम नासूत है। तजहीर का मतलब है जहां चीजों का मुजाहरा होना शुरू हो जाए, उस सारे को आलम नासूत कहते हैं। अब आलम लाहूत वो मुकाम जिसमें अल्लाह ताला का इल्म गैब की शक्ल सूरत में मौजूद है। इस मुकाम में ऐसे लाशुमार दायरे हैं जो खफीफ तरीन नुक्ते से फैलते हुए दायरे की शक्ल में तौसी इख्तियार करके पूरी कायनात पर मुहित होते रहते हैं। आलम लाहूत को तजल्ली या दायरा तजल्ली भी कहा जाता है। तजल्ली का हर लफ्ज जब दायरा बनता है तो पहले हर नुक्ते के दायरे से बड़ा होता है। यहां पे तजल्ली का हर नुक्ता लफ्ज लिखा हुआ है, इसे क्रैक कर लें। तजल्ली का हर नुक्ता जब दायरा बनता है तो पहले हर नुक्ते से दायरे में बड़ा होता है। تجلی کے یہ بے شمار دائرے کائنات کی تمام اصلوں کی بنیاد ہیں. ہر چیز کی ایک اصل ہوتی ہے, پھر اس اصل کی بنیاد ہے. تجلی کے انہی دائروں سے کائنات نو کی شکل میں تبدیل ہوتی ہے. اس دائرے کو غیب الغیب کہتے ہیں. یہ نہر تسوید یا عالم لاہوت کا ایک نام غیب الغیب بھی ہے. یہ فرمایا اب تخلیق کی اصل روح ہے اور روح کی اصل تجلی ہے, تو غیب الغیب کی بنیاد نہر تسوید ہے جسے عالم لاہوت کہا جاتا ہے. اور جب کائنات کی ماہیت خد و خال میں منتقل ہو جاتی ہے تو اس عالم کو نہر تجرید یا عالم جبروت کہتے ہیں. عالم جبروت کے اندر مقیم نو یا افراد کائنات کی صفات نزول کرتی ہیں تو الگ ایک شعور بن جاتی ہیں. اب اس دائرہ شعور کا نام نہر تشہید یا عالم ملکوت ہے. عالم ملکوت کے اندر خد و خال اپنی حدوں سے جب نزول کرتے ہیں یا عالم ملکوت سے باہر آ جاتے ہیں تو عالم محسوسات کی بنیاد پڑ جاتی ہے اور اس مقام کو عالم ناسوت کہتے ہیں. لطائف کے تذکروں میں میرا خیال ہے یہیں پہ نہیں یہ پورا کر دیتا ہوں. لطائف کے تذکروں میں لطیفوں کا مقام کا تذکرہ ہوا ہے. لطیفہ نفسی ناف کے مقام پر, لطیفہ قلبی قلب کے مقام پر, لطیفہ روحی سینے کے وسط میں, لطیفہ سری دائیں پاستان کے نیچے, لطیفہ خفی پیشانی میں, اور لطیفہ اخفا ام الدماغ کے مقام پر ہے یعنی سر کے بالکل بیچ میں اوپر. اگر ان لطیفوں کو اللہ کی صفت علم کے ساتھ مشاہدہ کیا جائے تو سارے لطائف دائروں کی شکل میں نظر آتے ہیں. بالکل اسی طرح جس طرح گھڑی میں سپرنگ ہوتا ہے. سپرنگ کی خاصیت یہ سے اکٹھا کرنے کے بعد زیادہ سے زیادہ سمیٹ کر کم سے کم کر لیا جاتا ہے اور پھیلا کر زیادہ سے زیادہ طویل کیا جا سکتا ہے. تو یہ سپرنگ کا ہر دائرہ محدود بھی ہے اور اس محدودیت کے مقابلے میں طویل ترین بھی ہے. یہاں رک جاتے ہیں. ٹھیک ہے جی, اگر چیز تھوڑا سا ہی ہے, نہیں ڈیڑھ دو پیج. ٹھیک ہے جی, یہاں تک رک جاتے ہیں. تو یہ بات آپ کی سمجھ میں آ گئی کہ تصرف کرنا, استدراج کرنا اصل کیا چکر ہے. کہ تجلی جو ہے اگر یہ گزرتے ہوئے ناپسندیدہ حالات سے دوچار ہو جائے تو اس میں اشتعال پیدا ہوتا ہے, اس کے زیر اثر تخریب ہوتی ہے. کسی کو جادو کہا ہے اور پھر اس کے بعد حضور نے بتا دیا کہ یہ کائنات چار شعوروں کا مرکب ہے اور انہی چار کے نئے نئے نام آپ کے سامنے آ گئے کہ یہ چار شعور جو ہیں ان کے چار نام مزید کیا ہیں. ٹھیک ہو گیا جی.
چلیں بہت شکریہ جی سب کا, بہت نوازش.